أعوذ بالله من الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير ناصر ومعين الحمد لله رب العالمين وصلى الله على محمد وآله الطيبين الطاهرين المعصومين. ہماری گفتگو عدل الہی کے سلسلے میں جاری تھی اور گزشتہ درس کے اندر ہم نے جس عنوان کو ناقص چھوڑا تھا آج اس کو کامل کرنے جا رہے ہیں. وہ یہ تھا کہ ہم اس مطلب میں گفتگو کر رہے تھے کہ جب انسان مصیبتوں میں آتا ہے, جب اس پر سختیاں نازل ہوتی ہیں, تو ان مصیبتوں اور سختیوں کا انسان پر کیا اثر پڑتا ہے اور کیا اس کے فوائد انسان کی زندگی میں سامنے آتے ہیں. تو ہم نے دو سے تین مورد آپ کے سامنے بیان کیے تھے. اسی کے تسلسل میں ایک اور جو اثر ہے, چوتھا اثر درواقع, وہ یہ ہوتا ہے کہ انہی مصیبتوں اور سختیوں کے ذریعے ذات پروردگار تمام انسانوں پر حجت تمام کر رہا ہوتا ہے. یعنی درواقع اگر یہ مصیبتیں نہ ہوں, انسان کو امتحان میں نہ ڈالا جائے, سختیوں میں نہ ڈالا جائے, تو ظاہراً ہم یہ دیکھتے ہیں کہ عادی جو زندگی ہوتی ہے جہاں تمام کے تمام انسان ایک ردم میں آگے بڑھ رہے ہوتے ہیں اور مصیبتیں اور سختیاں نہیں ہوتی, تو وہاں پر ان کے حالتیں جو ہیں وہ یہ تصور کی جاتی ہیں کہ وہ ایک جیسے ہیں. انسان یہ سوچتا ہے کہ وہ دوسرے انسان سے کم نہیں ہے, اسی ہی کی طرح ہے, لہٰذا تمام کے تمام انسان خود کو بہتر جان رہے ہوتے ہیں اور دوسروں سے خود کو کم نہیں جانتے اور اپنے آپ کو بہشت کا, جنت کا مستحق جان رہے ہوتے ہیں. لیکن یہاں ہم دیکھتے ہیں کہ جب وہ سختیوں میں آتے ہیں, جب سختیاں شروع ہوتی ہیں, مصیبتیں ان پر نازل ہوتی ہیں, تو اب ان مصیبتوں کے بعد یہاں فرق واضح ہونا شروع ہو جاتے ہیں. یعنی انسان کے وجود میں وہ جو صلاحیتیں, وہ جو خاصیتیں مخفی طور پر موجود تھیں, چھپی ہوئی تھیں, جو اب تک ظاہر نہیں تھیں کہ یہ انسان اپنی وجود کے اندر کس طرح کی خاصیت رکھتا ہے, کیسا ہے, تو امتحان اور سختی کے مرحلے میں جب انسان آتا ہے تو اس کی وہ خصوصیات سامنے آ رہی ہوتی ہیں. اور ہم دیکھتے ہیں کہ یہاں پر عادی حالت میں تو انسان یہی سمجھ رہا ہوتا ہے کہ وہ تمام انسانوں کی طرح ہے اور اخلاقی اعتبار سے اور دیگر تمام خوبیوں کے اندر, لیکن امتحان کے مرحلے میں جب انسان آتا ہے تو یہاں ہم دیکھتے ہیں کہ اس کی جو حقیقت ہوتی ہے, جو اس کی اصلیت ہوتی ہے, وہ سامنے آ جاتی ہے. جیسے ہم نے گزشتہ درسوں کے اندر شیطان کے حوالے سے بھی یہی بات کی تھی کہ جب مرحلہ امتحان کا آیا تو اس کے اندر وہ جو ایک استکباریت اور تکبر اور غرور کی حس تھی وہ ظاہر ہونے لگی تھی. تو یہاں پر بھی ہم یہی بات کر رہے ہیں کہ سختیاں مصیبتوں میں انسان سامنے آتے ہیں. اور اسی طرح جتنی بھی ایک الگ سے ہم اثر بیان کرتے ہیں کہ جو ان مصیبتوں کا انسان پر مترتب ہوتا ہے, وہ یہ کہ اگر یہ برائیاں, یعنی اس معنی میں کہ جو مصیبتیں جن کو ہم ایک بری چیز جانتے ہیں شر کے عنوان سے, اگر یہ مصیبتیں نہ ہوتی, سختیاں نہ ہوتی, اور جس کو ہم ایک بری چیز جان رہے ہیں, تو ہمارے سامنے جو خوبصورتیاں ہیں, جو خوبیاں ہیں, وہ اپنی ان تمام تر خوبصورتیوں کے ساتھ نمایاں نہیں ہوتی, ہم انہیں اس طرح سے بہتر انداز سے درک نہیں کرتے. لہٰذا اب چونکہ سختیاں ہیں, ان کے مقابلے میں جو خوبیاں ہیں ہم ان کو بہتر درک کرتے ہیں. اور پھر ایک اہم جو یہاں پر اثر ہے وہ درواقع اجتماعی نظام کی تشکیل کا ہے. یعنی اگر آپ انسانی معاشرے کو دیکھیں تو جن کو ہم مصیبتیں کہتے ہیں, جن کو ہم شر کہتے ہیں, ہم نے پہلے بھی عرض کیا تھا کہ شر جس کو ہم کہہ رہے ہوتے ہیں وہ درواقع خلا ہوتا ہے, وہ کمی ہوتی ہے کسی چیز کی, ہم اسے مصیبت جانتے ہیں, ہم اسے شر کہہ رہے ہوتے ہیں. اب یہ وہ کمیاں, یہ جو خلا ہے, یہ معاشرے کے اندر, یعنی انسان کا جو اجتماعی معاشرہ ہے, وہ انہی انسان کے خلا اور جو کمیاں ان کے اندر موجود ہیں انہی سے وجود پاتا ہے. یعنی اگر ایک انسان مریض ہوتا ہے تو وہاں پر طبیب سامنے آ جاتا ہے. وہاں پر اگر انسان کو گھر کی ضرورت ہے اور وہ اس کو شدت سے احساس کر رہا ہے تو وہاں پر گھر بنانے والا بھی سامنے آ جاتا ہے. اور جہاں انسان اپنی حیات کو آگے بڑھانے کے لیے غذا کا محتاج ہوتا ہے تو وہاں زراعت جیسے کام بھی سامنے آ جاتے ہیں. تو آپ دیکھیں کہ جہاں انسان کے وجود میں جہالت کا تصور ہوتا ہے اور جہالت جیسی ایک چیز سامنے ہوتی ہے, اور یہ بھی درواقع کمی ہے جو انسان کے اندر ہے, تو وہاں پر इल्म और मुअल्लिम जैसी शख्सियतें सामने आती हैं। यानी आप देखेंगे यूँ एक इज्तिमाई निज़ाम और मुआशरा तश्कील पाता है। जिस इज्तिमाई निज़ाम के अंदर एक शागिर्द है तो एक मुअल्लिम है, और इसी तरह एक मरीज़ है तो एक डॉक्टर है, और यूँ आगे ज़िंदगी तकसीम होती चली जाती है, निज़ाम बनता चला जाता है, मुआशरती एक निज़ाम जो है वो तश्कील पाता है। इसी तरह हम देखते हैं कि इंसान के वजूद में अख़लाकी फ़ज़ाइल जो हैं वो रुश्त करते हैं इन्हीं मुसीबतों की वजह से। ख़ुद इंसान की फ़र्दी ज़िंदगी के अंदर इस तरह है, फिर इंसान की इज्तिमाई ज़िंदगी के अंदर आप देखें तो वहाँ पर भी बहरहाल हम देखते हैं कि बहुत सारी खूबियाँ, बहुत सारी काबिलियतें वो इज्तिमाई एतबार से दूसरे इंसानों के अंदर भी वजूद पाती हैं, रुश्त करती हैं, इर्तिका पाती हैं। यानी अगर आप देखें कि एक इंसान मरीज़ होता है, मुसीबत में आता है, मुब्तला होता है, तो अगले इंसानों के दूसरे इंसानों के वजूद में उसकी निस्बत यानी इन्फाक की जो खासियत है वो सामने आती है, मोहब्बत की खासियत सामने आती है, ईसार यानी ख़ुद को कुर्बान कर देना, फ़िदा करना अपने मालो मुख्तलिफ जो है वो चीज़ों के ज़रिए, ये यानी क्या, यानी ये तमाम तर वो अखलाकी सिफ़तें हैं, फ़ज़ाइल हैं, खूबियाँ हैं जो वजूद पाती हैं और ये इर्तिका पाती हैं। बस लिहाजा ये सख्तियाँ, ये मुसीबतें ही हैं जहाँ पर हम देखते हैं कि इंसान के अंदर जो खूबियाँ और जो खासियतें हैं वो यूँ सामने आती हैं, शकुफा होती हैं, ज़ाहिर होती हैं और फिर इर्तिका पा के आगे बढ़ती हैं। तो ऐसे निज़ाम के अंदर जहाँ मुसीबतें सख्तियाँ हैं, यही महब्बत, यही ईसार, यही इन्फाक, इस तरह के जितने फ़ज़ाइल हैं वो वजूद पाते हैं और वो जो एक इंसानी मुआशरा है वो अपनी बेहतरीन शक्ल अख्तियार करता है। तो ये चंद वो आसार थे जो मुसीबतों और सख्तियों के इंसान की ज़िंदगी पर आते हैं, और इन्हीं में से असर एक अहम ये था कि इंसान असलन गफलत की उस नींद से बेदार हो ताकि वो ज़ाते परवरदिगार की तरफ मुतवज्जे हो और उसकी बारगाह में आगे बढ़े। मैं फ़कत आखिर में अमीरुल मोमिनीन इमाम अली अलैहिस्सलाम की एक हदीस तिलावत करता हूँ जो इसी बेहतरीन असर को बयान कर रही है, जिसके अंदर इमाम फरमाते हैं कि इन्नल्लाह यब्तली इबादहु इंदल अमाल सैया, जब इंसान गुनाह करता है तो ज़ात परवरदिगार अपने बंदों को मुबतला करता है किस चीज़ से, बेनक्स थमरात व हब्सिल बरकात व इगलाक खज़ाइन अल खैरात, इंसान को मुख्तलिफ जो है वो मुसीबतों में डाल देता है, इंसान से बरकात को उठा देता है, इंसान के लिए जो बरकात के ख़ज़ाइन हैं, नेकियों के ख़ज़ाइन हैं, खैरात के, वो बंद कर देता है, उसका दरवाज़ा रहमत इलाही का बंद हो जाता है उसके लिए। क्यों, लियतूबा ताइब, ये मुसीबतें, ये सख्तियाँ क्यों, इसलिए कि वो तौबा करने वाला तौबा करे, व यक़लअ मुक़लिउन, जो गुनाहगार था वो अपनी उस गुनाह से, उस नाफरमानी से बाज आए, वह तज़क्कर मुतज़क्किर, और जो नसीहत लेने वाला है वो इसी से नसीहत ले और ज़ात परवरदिगार की बारगाह में वापस पलटे। यूँ इमाम फरमाते हैं, कद जअलल्लाहु सुबहानहु वल इस्तिग़फ़ार सबबन ले दुरूर रिज़्क़ के व रहमतिल ख़ल्क़, इस तरह ज़ात परवरदिगार ने इस्तिग़फ़ार को सबब करार दिया रिज़्क़ की फरावानी के लिए, रिज़्क़ के नुज़ूल के लिए, और इसी तरह रहमत खुदावंद मुताल के लिए उसको सबब करार दिया। या एक जगह इमाम ने फरमाया कि वलाकिनल्लाह यख्तबिरु इबादहु बिअनवा शदाइद, ज़ात परवरदिगार अपने बंदों का इम्तिहान लेता है मुख्तलिफ सख्तियों से, वयतअब्बदुहुम बिअनवाइल मजाहिद, और यूँ जो है खुदावंद मुताल जो इंसान को तअब्बुद की तरफ ले आता है मुख्तलिफ जो है सख्तियों से और इस तरह मुख्तलिफ जो है वो मुश्किलात से। तो यूँ हम देखते हैं कि ज़ात परवरदिगार इंसान को अगर इन मुसीबतों में मुब्तला कर रहा होता है और इन सख्तियों में डाल रहा होता है तो उसका एक अहम असर यही होता है कि इंसान ज़ात परवरदिगार की तरफ पलटे, वो गफलत से बेदार हो और अपने वजूद में उबूदियत और बंदगी की हालत को कवी कर सके। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।